यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेकपा भित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्ष बीच वार्ता, सहमतिको खाका तयार पार्न चार नेतालाई जिम्मेवारी। नेपालमा कोरोना भाइरस संक्रमित मध्ये अहिलेसम्म 41.5% निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्न शुरू, मुहान भन्दा तल तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान मेलम्ची आयोजनाको आग्रह। र भारतको उत्तर प्रदेश स्थित गाजियाबाद जिल्लामा मैनबत्ती बनाउने कारखानामा आग लागि हुँदा कम्तीमा 8 जनाको मृत्यु। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र चर्किएको विवाद समाधान र पार्टी अध्यक्षद्वय बीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा दुई अध्यक्ष बीच भएको छलफलमा पार्टीको आन्तरिक समस्याको समाधान र अध्यक्षद्वय बीच सहमतिको खाका तयार पार्न महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृह गर्ने जिम्मेवारी दिइएको छ। भोलि बिहान अध्यक्षद्वय बीच पुनः छलफल हुने बुझिएको छ। अध्यक्षद्वय बीच सहमति जुटाउने उद्देश्यले हिजो शनिबार बोलाइएको स्थायी समिति बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव कुमार नेपालले आज भेट गर्नुभएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको 14 महाधिवेशनको कार्यतालिकामा छलफल भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डाक्टर प्रकाश शरण महत, केन्द्रीय सदस्यहरू डाक्टर रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, एनपी साउद लगायतले महाधिवेशनका बारेमा आफ्नो धारणा राख्नु भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक भोलि दिउँसो 2 बजे पुनः बस्नेछ। मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी सुन्दरी जलसम्म ल्याउने सुरुङ परीक्षणका लागि आजबाट सुरुङमा पानी भर्न शुरू गरेको छ। खानेपानी मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सुरुङमा पानी भर्ने काम शुरू भएसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको जानकारी दिएको छ। खानेपानी मन्त्री बीना मगरले सुरुङमा पानी पठाइएपछि परीक्षणका निश्चित प्राविधिक मापदण्ड पूरा गरेर चाँडै नै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गरिने जानकारी दिनुभयो।
आजबाट हामीले पथान्तरणको काम शुरू गर्यौं र आवश्यक टेस्टिङ प्रक्रिया सकेर हामी आवश्यक नेतृत्वसँग छलफल गरेर हामी उद्घाटनको मिति तय गर्नेछौ। त्यो उद्घाटनको मिति पनि धेरै टाढा छैन। हामी छिट्टै नै उद्घाटनको मिति तय गरेर आम जनतालाई पानी घर घरमा पुर्याउने कुरोको हामी सुनिश्चित गर्नेछौ।
आयोजनाले सुरुङमा पानी भर्न 15-20 दिन लाग्ने अनुमान गरेको छ। भरिएको सुरुङलाई 10 दिनसम्म यथास्थितिमा राखिनेछ। त्यसपछि थप 10-15 दिन लगाएर सुरुङ खाली गरेपछि थप 7 दिन पूर्ण परीक्षणपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ। मेलम्ची खानेपानी आयोजनाले पानीको मुहान भन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान आग्रह गरेको छ। आयोजनाको केन्द्रीय कार्यालयले सूचना मार्फत आजदेखि मेलम्ची खोलाको पानी पत्थरान्तरण गरी सुरुङ परीक्षण शुरू गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ़ हुन सक्ने भन्दै नजान भनेको हो। परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ़ हुन सक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र वस्तुभाव लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ। आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्यालथुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालाहरूमा जाँदा विशेष सावधानी अप्नाउन भनिएको छ। साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरन्तै आयोजनालाई खबर गर्न पनि भनिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा कोरोना भाइरस भेटिँदैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सृजना भइसकेको भन्न नसकिने जनाएको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुनै पनि व्यक्ति संक्रमित रहेकै अवस्थामा निको भइसकेपछि पनि ढलको पानीमा भाइरसको टुक्राहरू भेटिन सक्ने बताउनुभयो। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको समेत जानकारी दिनुभयो।
व्यक्ति कोविड 19 बाट संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोविड 19 भाइरल आरएनए फ्रेगमेन्ट अर्थात भाइरसका टुक्रा टाक्री भेटिएको देखिन्छ, जुन सामान्यतया रोग सार्ने खालको हुँदैन। कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरिन जस्तो जीवाणु नाशक औषधि राखिएको फोहोर पानी अर्थात अस्पतालबाट निस्किने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ। ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा कोविड 19 सर्न सक्ने सम्भावनालाई अध्ययनहरूले पुष्टि गरेका छैनन्। ढलको पानीमा कोविड 19 भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न मिल्दैन।
ढलको पानीमा रहेका जीवाणु र विषाणुको मात्रा निर्धारण गरी समुदायमा कोरोना भाइरस संक्रमण कुन अवस्थामा छ भन्ने बुझ्न सकिने भए पनि यसलाई पूरक विधिका रूपमा मात्र लिन सकिने प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी स्वास्थ्य मन्त्रालयले कुनै पनि व्यक्ति क्वारेन्टाइन बस्नु अगाडि र क्वारेन्टाइनबाट घर फर्कन पूर्व अनिवार्य स्वास्थ्य परीक्षण गरी मन्त्रालयमा त्यसको विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको क्वारेन्टिनमा रहेका व्यक्तिहरूका लागि स्वास्थ्य सम्बन्धी व्यवस्था समय अनुकूल परिमार्जन गरिएको छ। क्वारेन्टिनमा बस्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, क्वारेन्टिनमा रहने व्यक्तिहरूको क्वारेन्टिनमा राख्नु पूर्व र क्वारेन्टिनबाट जाँदा स्वास्थ्य अवस्था जाँच अनिवार्य गर्ने र रिपोर्ट गर्ने।
विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट आज 132 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 132 जना संक्रमण मुक्त भई घर फर्किएका र हालसम्म फर्कनेको संख्या 6547 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 41.5% रहेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका 25 प्रयोगशालामा 4710 नमूनाको आरटीपीसीआर विधिबाट परीक्षण गर्दा 293 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 15784 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। जम्मा संक्रमितहरूमध्ये प्रदेश नम्बर 1का 694, प्रदेश 2मा 4160, बागमती प्रदेशका 563, गण्डकी प्रदेशका 1142, प्रदेश नम्बर 5का 3968, कर्णाली प्रदेशका 1579 र सुदूरपश्चिम प्रदेशका 3678 जना रहेको मन्त्रालयले जनाएको छ। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिन स्थलहरूमा आज 31573 जना रहेका छन् भने 9203 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप 13 नेपालीको मृत्यु भएको छ। गैरावासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा थप 6, भारतमा 5, ओमान र कुवेतमा 1-1 जना नेपालीको मृत्यु भएको छ। समितिका अनुसार शनिबार साँझसम्म विभिन्न 14 देशमा 143 नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। राष्ट्रिय मानव अधिकार आयोगले कोरोनाबाट बढ़ी प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तीमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्याउन र पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यही असाढ 25 गतेदेखि मुलुकभरका नदी नालामा पानीको बहाव बढ़ने पूर्वानुमान गरेको छ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद डाक्टर अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ। असाढ 26 29 गतेसम्म धेरै स्थानमा नदी सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पूर्व सावधानी अपनाउन भनिएको छ। असाढ 26 29 गतेसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ़ने विभागले जनाएको छ। यस्तै प्रदेश नम्बर 1-2 बागमती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्व तयारीमा जुट्न समयमै अनुरोध गरेको छ। प्राप्त विवरण अनुसार पछिल्लो 24 घण्टामा मुलुकभरको 130 वटा वर्षा मापन केन्द्र मध्ये सबैभन्दा बढ़ी डडेलधुराको वर्षा मापन केन्द्रमा 124.5 मिलिमिटर पानी परेको छ। नेपाली कंग्रेस संसदीय दलले देशका विभिन्न स्थानमा बाढ़ी पहिरोबाट विस्थापित भएका र जोखिमयुक्त अवस्थामा रहेका नागरिकको सुरक्षित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। कंग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आज विज्ञप्ति मार्फत बाढ़ी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ। बाढ़ी पहिरो र डुबानमा बेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न घाइतेहरूको स्वास्थ्य उपचार र विस्थापित भएका घर परिवारहरूलाई सुरक्षित स्थानमा पुनर्स्थापन गरी राहत वितरणका साथै मृत्यु भएका घर परिवारहरूलाई उचित राहत प्रदान गर्न नेपाली कंग्रेस संसदीय दलले माग गरेको छ। प्रदेश नम्बर 1 सरकारको महत्वपूर्ण योजनाको रूपमा रहेको भोजपुर माने भन्ज्याङ वैकुण्ठे सड़क खण्डमा कालोपत्रे गर्ने काम द्रुत गतिमा भइरहेको छ। 54 करोड़ रूपियाँको लागतमा निर्माण सम्पन्न गरिने सड़क कालोपत्रे भएपछि भोजपुरको दक्षिणी क्षेत्रलाई सहज रूपमा सदरमुकामसम्म यातायातले जोड्नेछ। भोजपुर संवाददाता गणेश विष्ट।
भोजपुरको दक्षिणी क्षेत्रलाई सहज रूपमा सदरमुकामसम्म जोड्नको लागि प्रदेश सरकारको 54 करोड़ लागतमा कालोपत्रे गर्ने लक्ष्यका साथ गत माघ महिनाबाट काम थालनी गरिएको हो। कामलाई तोकिएको समयमा सम्पन्न गर्नका लागि लकडाउन तथा बरसातको समय शुरू भए पनि निर्माणको काम तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो।
20 किलोमिटर कालोपत्रे गर्ने कार्यक्रम छ, यसको लागत 54 करोड़ छन्। आफ्नो सेड्युल अनुसार नै काम अगाडि बढ़ाइरहेका छन्।
रामप्रसाद राई गाउँपालिकाको डडुवाबाट कालोपत्रे काम थालनी गरिएको सड़कको ग्रेडिङ मिलाउने, चौडा गर्ने, रिटर्निङ वाल निर्माण गर्ने, ड्रेन बनाउने लगायतको काम भइरहेको छ। प्रदेश सरकारको दूरगामी महत्व बोकेको सड़क भएकाले लकडाउनको समयमा पनि निर्माण कार्य अवरोध हुन नदिएको प्रमुख जिल्लाधिकारी बसन्तराज पुरीले बताउनुभयो।
शुरू भएको 3-4 महिनामै लक्ष्य अनुसारको काम भएको पाइयो।
सड़कलाई गुणस्तरीय बनाउनका लागि इन्जिनियरले नियमित रूपमा अनुगमन गर्ने गरेका छन्। काम गर्ने क्रममा कुनै अवरोध नआएमा कामलाई तोकिएकै समयमा सक्ने निर्माण कम्पनीले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। डोटी र कालीकोटमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। गएराती घरमाथिबाट आएको पहिरोमा पुरिएर डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर 4 साना गाउँ नुवाकोटमा स्थानीय भक्त दमाईका 4 महिने छोरा छत्र दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले जानकारी दिनुभयो। पहिरोमा परी घाइते भक्त दमाईको भने स्थानीय साना गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसै गरी कालीकोटको नरहरिनाथ गाउँपालिका साथ मालकोटको दुदुल्लीमा पहिरोमा पुरिएर 1 जनाको मृत्यु भएको छ। हिजो पहिरोमा पुरिएर स्थानीय 35 वर्षीय तुला बटालाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो। पहिरोले नरहरिनाथ गाउँपालिका 7 को 6 कोठे ओडा कार्यालयको भवन पनि पुरिएको उहाँले जानकारी दिनुभयो। कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोड़ौं रकम रकमान्तर गरी बैंकलाई हानि नोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको ताराकेश्वर नगरपालिका बस्ने 36 वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराति ललितपुरको जावला खेलबाट पक्राउ गरेको हो। तामाङ लगायतको समूहले गत असोज 7 गते कृषि विकास बैंक शाखा कार्यालय न्यू रोडमा अनधिकृत रूपमा सुनिता श्रेष्ठको खातामा 49,50,000 रकमान्तर गरी त्यसबाट 9,50,000 भुक्तानी लिएको थियो। यस्तै आरोपी सुनिता श्रेष्ठ समेतका व्यक्तिको खातामा बैंकको मौजदातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी कुल 4,88,46,000 रकम अन्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो। महाशाखाले श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभ शंकर पञ्जालाई पक्राउ गरी संगठित अपराध कसुरमा अनुसन्धान तथा कार्यवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने पठाइए पनि तामाङ भने फरार रहेका महाशाखाले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड दिल्ली बजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइराला विरूद्ध करिब 55,00,000 बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैंकिङ सिस्टम अन्तर्गत प्रदान गरिएको व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर यूजर दुरूपयोग गरी सेवाग्राहीको रकम नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएकाले कोइराला विरूद्ध विशेष अदालत काठमाडौँमा आज 54,84,000 भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। झुट्टा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिएको मुद्दामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई प्रहरीले हिजो भक्तपुर गट्ठाघरबाट पक्राउ गरी आज जिल्ला अदालत झापामा बुझाइएको प्रहरीले जनाएको छ। सरकारबाट अनुदान रकम प्राप्त भएपछि रूकुम पश्चिमका कृषकहरू व्यावसायिक पशुपालनमा लागेका छन्। सरकारले ग्रामीण क्षेत्रमा पशुपालनलाई व्यावसायिक रूपमा दूध र दुग्धजन्य पदार्थ उत्पादनमा जोड़ दिएको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम मार्फत अनुदान तथा प्रोत्साहन रकम प्रदान गरेपछि कृषकहरू उत्साहित भएका छन्। ग्रामीण पशुपालन व्यवसायलाई व्यवसायमूलक तथा पेशागत सुधारमा परिवर्तन गर्ने, स्थानीय पशुपञ्जीमा नस्ल सुधार, पशु आहारमा सुधार तथा पशु स्वास्थ्य सेवा प्रदान गरी पशुहरूबाट कृषकको आय स्रोतमा वृद्धि गराउनका लागि कार्यक्रमहरू केन्द्रित रहेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख ज्ञानु कुमार शर्मा
बढाउनलाई दूध प्रबन्धन कार्यक्रम सञ्चालन गरेका छौं। प्रदेशकै एउटा भैँसीको स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले 1 करोड़को कार्यक्रम सञ्चालन गर्दैछौ।
किसान केन्द्र स्थापना अन्तर्गत 4 दुग्ध सहकारी तथा डेरी उद्योगलाई अनुदान उपलब्ध गराइएको छ। कार्यालयको अनुदान पछि डेरी तथा दुग्ध सहकारी संस्था मार्फत गाउँ गाउँको दूध संकलन गर्ने र बजारीकरणमा ठूलो सहयोग पुगेको नागरिक दुग्ध सहकारी संस्था मुसिकोटका कोषाध्यक्ष लाल बहादुर शिरपालीले बताउनुभयो।
रुकुमका किसानहरूमा यति उत्साह जागेको छ कि हामीले उत्पादन गरेको दूध बाहिर जिल्लामा जान्छ भनेर किसानहरू चाहिँ खुसी र
विगतमा निर्वाहमुखी कृषि कर्म गरिरहेका किसानहरूले पछिल्लो केही वर्षदेखि अनुदान तथा प्रोत्साहन रकमका कार्यक्रमले सामूहिक रूपमा आय आर्जनमा लाग्न प्रेरित गरेको जनप्रतिनिधिहरूको भनाइ छ। त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका उपाध्यक्ष निर्मला विष्ट खड्का।
भैँसीका पाराहरू काटी खान नपाइने, यदि काटी खाएको पाइएमा उसलाई त्यो कानुन बमोजिम दण्ड सजाय हुने त्यस्तो खालको नीति बनाछौ।
सरकारी अनुदान तथा प्रोत्साहनले यस जिल्लाको कृषि, पशुपालन र दुग्धजन्य पदार्थका लागि आत्मनिर्भर मात्र नभएर पशुपालनबाट राम्रो आमदानी गर्न समेत शुरूआत गरेका छन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश राज्य स्थित गाजियाबाद जिल्लामा रहेको मैनबत्ती बनाउने कारखानामा भीषण आग लागी हुँदा कम्तीमा 8 मृत्यु भएको छ। मृत्यु हुनेमा 6 र 1 समेत रहेका छन्। बिहानै कारखानाको एक कुनाबाट आगो सल्किएको र आगलागीका कारण व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्। कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या 1,14,11,000 नाघेको छ भने आधाभन्दा बढ़ी 64,61,000 बढ़ी मानिस संक्रमण मुक्त भएका छन्। कोरोना भाइरसका कारण हालसम्म 5,34,100 बढ़ीको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
भैरवामा रहेको देशको एकमात्र विशेष आर्थिक क्षेत्रमा लकडाउनको समयमा पनि काम भइरहेको छ। विशेष आर्थिक क्षेत्रमा सञ्चालन रहेका विभिन्न 3 उद्योगहरूले लकडाउनको समयमा पनि उत्पादन गरेर स्वदेशी बजारमा पठाउनुका साथै विदेशमा समेत सामान निर्यात गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ। यस अवधिमा 3 उद्योगहरूले 14 करोड़को उत्पादन गरी निर्यात तथा आन्तरिक खपत गरेको प्राधिकरणका उपसचिव सुन्दर थापाले जानकारी दिनुभयो। विशेष आर्थिक क्षेत्रभित्र विद्युतको सब स्टेशन निर्माण गर्ने योजना रहे पनि अहिलेसम्म निर्माण हुन नसकेको उहाँले जानकारी दिनुभयो। सरकारले सीमारामा निर्माण सम्पन्न गरेको गार्मेन्ट प्रोसेसिङ जोनमा भने अहिलेसम्म कुनै पनि उद्योगले उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेका छैनन्। गार्मेन्ट प्रोसेसिङ जोनमा विद्युत र टेलिफोनका सब स्टेशन निर्माणको काम सम्पन्न हुन सकेको छैन। उद्योगीहरूले गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगको भाडा घटाएर 3-5 रुपियाँ प्रति मिटर गर्नुपर्ने, कृषिलाई जस्तो सहुलियतमा बैंक ऋणको व्यवस्था हुनुपर्ने, पुराना मेसिनहरू लैजान पाउनुपर्ने लगायतका माग अघि सारेको प्राधिकरणले जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले 2075 वैशाख 9 गते सूचना निकालेर सिमरा प्रोसेसिङ जोनमा उद्योगीहरूलाई प्रस्ताव आह्वान गरेको थियो। काठमाडौँमा केबल कार सञ्चालन गर्ने कम्पनी चन्द्रगिरी हिल्स लिमिटेडले स्थानीय बासिन्दा एवं सर्वसाधारणलाई शेयर निष्कासन गर्ने भएको छ। नागरिक लगानी कोष र चन्द्रगिरी हिल्स लिमिटेड बीच शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ। चन्द्रगिरी हिल्सको 18,40,910 किता शेयरहरू 18,40,91,000 बराबरको मूल्यमा निष्कासन गर्ने सम्झौता भएको हो। सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रगिरी हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नुभएको नागरिक लगानी कोषले जनाएको छ। नेपाल राष्ट्र बैंकले 50 रुपियाँ दरका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै 50 रुपियाँ दरका नयाँ नोट बजारमा पठाउने घोषणा गरेको हो। नयाँ नोटमा यसअघिका गवर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ। नयाँ गवर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरू भने आगामी कार्तिकबाट बजारमा आउने तयारीमा रहेको राष्ट्र बैंकले जनाएको छ। सेङ्जाको वालिङका महिलाहरू ढाका बुन्ने तालिम लिएर व्यावसायिक बन्ने धुनमा लागेका छन्। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ नगरपालिका 9 तल्लो वालिङमा रहेको कानून आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले त्यस्तो अवसर जुटाइदिएका हुन्। मन्त्रालयको महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रमबाट व्यावसायिक ढाका बुनाई सिप विकास तालिमको सञ्चालन भएपछि तालिममा सहभागीहरू व्यावसायिक रूपमा ढाका बुनेर स्वरोजगार बन्ने धुनमा लागेका हुन्। तालिम प्रशिक्षकहरू रूपा राणा र मिनु कुमारी राणाले ढाका बुनाईबाट घरमै बसेर फुर्सदको समयमा काम गरेर पनि राम्रो आमदानी लिन सकिने बताउनुभयो।
अब खेलकुद समाचार अजय बमबाट।
समयमा नै पेक्सी फर्चोड नगर्दा दुईवटा संघले मात्र दक्षिण एसियाली खेलकुद शाखको पुरस्कार पाउने भएका छन्। त्यसमा गल्फ र फेन्सिङ संघ मात्र परेका छन्। राष्ट्रिय खेलकुद परिषदको नियम अनुसार पेक्सी फर्चोड नभएका संघलाई पुरस्कार रकम नदिने रहेको छ। परिषदले सबै संघलाई बारम्बार ताकेता गर्दा पनि हिसाब देखाउन नसक्दा सागमा सहभागी भएको 26 खेलमा 23 खेल संघले पुरस्कार नपाउने भएका हुन्। संघलाई पेक्सी फर्चोडको अन्तिम मिति आइतबार सकिएको छ। आइतबारसम्म दुई संघको हिसाब किताब मिलेको छ, बाँकी खेल संघहरूको हिसाब मिलिएको छैन। सागमा स्वर्ण जित्ने संघलाई 9 लाख, रजत जित्ने 6 लाख र काँसे जित्ने संघलाई 3 लाख पुरस्कार दिने सरकारले नै घोषणा गरेको थियो। परिषदले आफ्नो बेरोजीलाई कम गर्ने रणनीतिका साथ आर्थिक पक्षलाई कडा रूपमा अगाडि बढ़ाएको छ। अब यसको मारमा बेरोजू रहेका खेल संघ परेका छन्। कोरोना भाइरसका कारण रोकिएको फुटबल प्रशिक्षण शुरू गर्नका लागि अखिल नेपाल फुटबल संघले युवा तथा खेलकुद मन्त्रालयसँग स्वीकृति मागेको थियो। त्यो प्रक्रिया अझै पूरा हुन नसके पनि स्वास्थ्य मन्त्रालयले भने फुटबल खेलाड़ी र पदाधिकारी गरेर 70 जनाको पीसीआर परीक्षण गर्ने भएको छ। प्रशिक्षण शुरू गर्नुभन्दा अगाडि सबै खेलाड़ी तथा प्रशिक्षक र स्टाफको पीसीआर परीक्षण गर्नका लागि स्वास्थ्य मन्त्रालय सहमत भएको टीमका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो। पहिलो चरणमा एन्फाले 35 खेलाड़ीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ। त्यसपछि अरू केही खेलाड़ी प्रशिक्षकले थप्न सक्ने बताएको छ। 2 साता भन्दा अगाडि नै एन्फाले सरकारसँग प्रशिक्षणका लागि अनुमति लिने प्रक्रिया शुरू गरेको थियो। त्यो निवेदन राष्ट्रिय खेलकुद परिषद हुँदै मन्त्रालयमा पुगेको थियो, तर अन्तिम निर्णय आउन बाँकी रहेको छ। लकडाउन पछि एन्फाले जुलाई 15 टीमको प्रशिक्षण शुरू गर्ने योजना बनाएको थियो, तर अहिलेसम्म स्वीकृति पत्र नआउँदा केही दिन ढिलो हुने सम्भावना बढेको छ।
अब मौसम। आज राति देशभर सामान्यतया बदलिरही, केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1 बागमती, गण्डकी र प्रदेश नम्बर 5 का 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपाभित्र चर्किएको विवाद समाधानका लागि 2 अध्यक्ष बीच वार्ता, सहमतिको खाका तयार पार्न 4 नेतालाई जिम्मेवारी। नेपालमा कोरोना भाइरस संक्रमित मध्ये अहिलेसम्म 41.5% निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्न शुरू, मुहानभन्दा तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान मेलम्ची आयोजनाको आग्रह। र भारतको उत्तर प्रदेश स्थित गाजियाबाद जिल्लामा मैनबत्ती बनाउने कारखानामा आग लागि हुँदा कम्तीमा 8 जनाको मृत्यु। अवस्थ राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।